हरेक वर्ष अस्वस्थ खानपान र शारीरिक व्यायामको कमीको कारण विश्वभर करिब 1,40,00,000 मानिसहरूको मृत्यु हुने गर्छ। नेपालमा मात्रै करिब 71% मृत्यु नसर्वा रोगहरूका कारण हुने गर्छन्, जसमा खानपान र व्यायामको ठुलो भूमिका रहेको छ। अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीको कारण नेपालीहरूमा देखिने सामान्य रोगहरू हामीलाई थाहै छ, मधुमेह सुगर भन्छौँ हामी, डायबिटिज भन्छौँ, मुटु रोग, उच्च रक्तचाप अथवा कोलेस्ट्रोल हाई, मोटोपन, यी कुराहरू पर्दछन्। यसको अर्थ नेपालमा धेरैजसो मृत्यु अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीसँग सम्बन्धित छ। यो समस्या फेरि दिन प्रतिदिन बढ्दो छ। पहिले मानिसहरू धेरै हिँड्ने गर्थे, धेरै खेतबारीमा काम गर्ने गर्थे, कुठो कोदालोहरू चलाउने गर्थे, शारीरिक काम धेरै हुने गर्थ्यो। तर अहिले अधिकांश मानिसहरू कार्यालयहरूमा अफिसहरूमा काम गर्छन्, कम्प्युटरको पछाडि बसेर काम गर्छन्, मोबाइल फोनमा धेरैले समय बिताउँछन् र हामी हाम्रो माझमा यो सक्रिय जीवनशैली हराउँदै गइरहेको छ, लोप हुँदै गइरहेको छ। सो समस्या के हो भने हामी मात्रै धेरैलाई थाहा छ के यो गर्नुपर्छ भन्ने कुरा, तर चासो भने हामी कमाइदिन्छौँ। हामीलाई गर्नुपर्छ के हो हामीलाई थाहा छ, तर हामी व्यवस्था गर्छौँ। मिठो मिठो खानाहरू अगाडि आएपछि नाइ भन्न निकै गाह्रो हुन्छ, विशेष गरी तारेको पोलेको खानेकुरा अगाडि आउँदाखेरि बिहानै बिहानै उठेर हिँड्न जानु हामीलाई गाह्रो लाग्छ। साग सब्जीभन्दा ससेज नै हामीलाई मनपर्छ, भान्सामा के पाकिरहेको छ त्यसले निर्धारण गर्छ हाम्रो अनुहार उज्यालो हुन्छ कि अँध्यारो हुन्छ। यसैले शरीरलाई जे आवश्यक छ त्यो खुवाउनुको सट्टा शरीरले जे चाहन्छ त्यही हामी खुवाइरहेको हुन्छौँ, अनि यसको नतिजा अस्वस्थ जीवन, रोग विराम, मृत्यु। ठ्याक्कै यही कुरा आत्मिक जीवनमा पनि लागू हुन्छ। प्रियहरू, धेरै क्रिस्चियनहरू स्वास्थ्य, आत्मिक पोषण र नियमित आत्मिक व्यायामको कमीले गर्दा, कसरतको कमीले गर्दा आत्मिक रूपमा कमजोर हुँदै गइरहेको छ, आत्मिक रूपमा बिरामी परेका छन् र कति त मरेको अवस्थामा छन्। जसरी शारीरिक एउटा स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा र नियमित व्यायाम अनिवार्य हुन्छ, त्यसरी नै आत्मिक स्वास्थ्यको लागि पनि पोषणयुक्त आत्मिक भोजन र नियमित आत्मिक अनुशासन अत्यावश्यक हुन्छ। र आज हामी यही विषयबारे विचार गर्नेछौँ। सो कृपया आफ्नो बाइबलमा मसँगै 1 तिमोथी 4:1 पल्टाउनुहोस्। इफ यु हेभ योर बाइबल्स विथ यु प्लिज टर्न विथ मी टु 1 तिमोथी 4:4। 1 तिमोथी 4:1-4 आज हामी 6-10 हेर्नेछौँ, verses 6-10। 1 तिमोथी 4:4-6 यो खण्ड तपाईँले आफ्नो बाइबलमा, विशेष ठुलो बाइबलमा पृष्ठ सङ्ख्या 1624 भेटाउन सक्नुहुन्छ। म पढ्छु, तपाईँले कृपया आफ्नो बाइबलमा हेर्नुहोला। यदि तिमीले भाइहरूको सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्त र विश्वासको वचनमा पुष्ट भएर तिमी ख्रिस्टीय सुखका असल सेवक हुनेछौ। भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस, बरु आफैलाई भक्तिमा तालिम देऊ, किनभने शारीरिक तालिम केहीसम्म लाभको हुन्छ तर ईश्वर भक्ति चाहिँ हर प्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्य जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। यो भनाई निश्चित र सम्पूर्ण रूपले ग्रहणयोग्य छ, किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौँ, किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। यस पाठको आधारमा हामी 3 महत्त्वपूर्ण सत्यताहरू हेर्नेछौँ, अथवा 3 महत्त्वपूर्ण प्रश्नहरू सोध्दै ती सत्यताहरूबारे हामी विचार गर्नेछौँ। 3 प्रश्नहरू सोध्दैछौँ। पहिलो, हामी कसरी ईश्वर भक्तिमा वृद्धि हुन्छौँ, दोस्रो प्रश्न, ईश्वर भक्तिको फाइदा के हो? ईश्वर भक्तिको फाइदा के हो? के लाभ हुन्छ? र तेस्रो, ईश्वर भक्तिको पछि लाग्नुको अभिप्राय के हो? ईश्वर भक्तिको पछि लाग्नुको अभिप्राय के हो? सो तिनवटा प्रश्नहरू, पहिलो हामी कसरी ईश्वर भक्तिमा वृद्धि हुन्छौँ, दोस्रो ईश्वर भक्तिको फाइदा के हो, तेस्रो ईश्वर भक्तिको पछि लाग्नुको अभिप्राय के हो? So from this text, we want to ask and answer three important questions. Number one, how do we grow in godliness? How do we train ourselves in godliness? How do we grow in godliness? So what is the value of godliness? And number three, what is the motive or motivation for pursuing godliness? What is our motivation for pursuing godliness? So hami kasari ishwar bhaktima briddhi hunchau? यो प्रश्नको जवाफ हेर्न पहिले ईश्वर भक्ति भनेको के हो त्यो बुझ्न आवश्यक छ। ईश्वर भक्तिलाई म पहिले परिभाषित गर्न चाहन्छु। ईश्वर भक्ति भनेको नैतिकता मात्र होइन, यो बाहिरी व्यवहार वा आचरण परिवर्तनको बारेमा मात्र होइन, यो केवल चुरोट खानु छोड्नु, रक्सी पिउनु छोड्नु, जुहतास खेल्नु छोड्नु, अथवा लुगा परिवर्तन गर्नु, अथवा यो लुगा नलाउनु त्यो नलाउनु, कपाल कलर नगर्नु, जिन्स प्यान्ट नलाउनु जस्ता विषयहरूमा होइन। ईश्वर भक्तिको विषय त्योभन्दा एकदमै गहन छ। ईश्वर भक्ति आन्तरिक परिवर्तनको बारेमा, आन्तरिक परिवर्तनमा आन्तरिक रूपमा वृद्धि हुने बारेमा। ईश्वर भक्ति ख्रिस्ट जस्तै बन्ने बारेमा, ख्रिस्ट जस्तै पवित्र धर्मी बन्दै जाने बारे, नम्र बन्दै जाने, दिन बन्दै जाने बारेमा। सो ईश्वर भक्तिको अर्थ संसार जस्तै कम देखिँदै जानु र ख्रिस्ट जस्तै बढी देखिँदै जानु, ख्रिस्ट जस्तै हृदय, ख्रिस्ट जस्तै मन र ख्रिस्ट जस्तै चाहनाहरू हुनु। यो संसारभन्दा पनि माथि परमेश्वरलाई चाहने विषयमा हो, धनभन्दा पनि पवित्रतालाई प्राथमिक दिने विषयमा हो, र सांसारिक लाभभन्दा आज्ञाकारितालाई माथि राख्ने विषयमा हो। त्यसो भए हामी त्यस्तो ईश्वर भक्तिमा हामी कसरी वृद्धि हुन्छौँ? हामी हाम्रो मुक्तिमा कसरी वृद्धि हुँदै जान्छौँ? हामी कसरी ख्रिस्ट जस्तै बन्दै जान्छौँ? ईश्वर भक्तिमा वृद्धि हुनलाई हामी सेमिनार जाँदैनौँ, हामी सम्मेलनमा गएर अथवा कुशेरमा गएर हामी ईश्वर भक्तिमा वृद्धि हुँदैनौँ। तपाईँलाई पवित्र आत्मा दिने प्रतिज्ञा गर्ने ती तथाकथित परमेश्वरको जन भनौँदाहरूसँग सम्बन्ध सुरु गरेर हामी ईश्वर भक्तिमा वृद्धि हुँदैनौँ, होइन। हामी ईश्वर भक्तिमा वृद्धि हुने त्यहाँ एउटै तरिका छ, परमेश्वरको वचनको पोषण पाएर, परमेश्वरको वचनको त्यो त्यो भोजन खाएर, परमेश्वरको वचनमा शिक्षित भएर, परमेश्वरको वचनको खोराक लिएर मात्र हामी ईश्वर भक्तिमा वृद्धि हुन्छौँ। त्यसकारण पावलले तिमोथीलाई भन्छन्, यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदेऊ भने तिमी ख्रिस्ट येशूका असल सेवक हुनेछौ। सो पावलले क्रिस्चियन जीवन र ईश्वर भक्तिमा वृद्धि हुने कुरा मा कुराको लागि परमेश्वरको वचनको त्यो सत्यताको महत्त्व बुझेका थिए। त्यसकारण पावलले नि दोस्रो तिमोथी तिन अध्याय पनि परमेश्वरको वचनको पर्याप्तताको बारेमा जोड दिएका हामी पाउँछौँ। परमेश्वरको वचन जुन परमेश्वरको प्रेरणाद्वारा लेखिएको त्यो अर्थ दिनलाई, सच्याउनलाई, सुधार्नलाई र धार्मिकतामा तालिम दिनलाई पर्याप्त छ, काफी छ, यथेष्ट छ। परमेश्वरको वचन बाहेक हामीलाई अरू कुनै कुराको आवश्यकता पर्दैन। त्यसकारण पावलले तिमोथीलाई एक पास्टरको रूपमा परमेश्वरको वचनको विश्वासयोग्य एउटा प्रचार गर्न, आफूलाई सुम्पन्न, समर्पित गर्न यहाँ आह्वान गरिरहेको छ। र यसैले यही कुराले वचन, परमेश्वरको वचन प्रचारको विश्वासयोग्यताले नै तिमोथीलाई ख्रिस्टको असल सेवक बनाउनेछ। यदि तिमोथीले मानिसहरूको सामुने परमेश्वरको वचन राखिदिन, व्याख्या गरिदिन ऊ असफल भयो भने उसलाई हामी येशू ख्रिस्टको असल सेवक, विश्वासयोग्य सेवक भन्न सक्दैनौँ, र चर्चले पनि विश्वास र आज्ञाकारितामा अथवा ईश्वर भक्तिमा वृद्धि हुनको लागि त्यो आवश्यक त्यो पोषण त्यो खानकी पाउने छैन। त्यसैले पावलले तिमोथीलाई निर्देशन दिन्छन्, भाइहरूको सामु यी शिक्षा राखिदेऊ। तर यी शिक्षा के हुन्? यी शिक्षाले पावलले पद एकदेखि पद पाँचमा दिएका चेतावनीहरूलाई जनाउँदछ। पावल तिमोथीलाई आफ्नो सेवकाईको विशेष गरी पास्टरीय सेवकाईको त्यो सन्दर्भ बुझेको चाहन्थे. पावल तिमोथीले यो जानेको चाहन्थे कि पछिका समयमा, जुन हामीले अस्तिको समय हप्तामा हेरिसकेका छौँ, कि कोही कोही विश्वासबाट तर्किजानेछन् र भूत प्रेतहरूको शिक्षामा आफूलाई समर्पण गर्नेछन्, अथवा भूत प्रेतको सिद्धान्तहरूप्रति आफूलाई समर्पित गरेर कोही कोही विश्वासबाट पछि हट्नेछन्, संसारतर्फै पापतर्फै फर्किजानेछन् र आफ्नो विश्वासको जहाज उनीहरूले डुबाउनेछन्. अरू कतिले धर्मशास्त्रको सत्यतालाई विकृत पार्नेछन्, बिगार्नेछन् र परमेश्वरले अनुमति दिएका कुरालाई, परमेश्वरको वचनले अनुमति दिएका कुराहरूलाई उनीहरूले अनुमति दिनेछन्, निषेध गर्नेछन् र परमेश्वरको वचनले निषेध गरेको कुराहरूलाई उनीहरूले अनुमति दिनेछन्. तर तिमोथी शिक्षा दिने कुरामा विश्वासी हुनुपर्छ. तिमोथीले परमेश्वरको वचनले जे भन्छ त्यो बताउनु पर्ने हुन्छ र जे भन्दैन ऊ त्यो उसले त्यो भन्नु हुँदैन. तिमोथीले परमेश्वरको वचनलाई विश्वासयोग्यताका साथ सिकाउनै पर्छ र चर्चलाई यसरी परमेश्वरको वचन उनीहरूको सामु राखिदिएर उनीहरूलाई त्यो त्रुटिहरूबाट, झुटा शिक्षाहरूबाट जोगाएर र सत्यतामा पोषण दिएर सुरक्षित राख्नै पर्ने हुन्छ. सुख्रिस्टको सेवकको रूपमा तिमोथीले परमेश्वरको वचनको सत्यतासँग कति पनि सम्झौता गर्न मिल्दैन. परमेश्वरको वचनलाई तिमोथीले कति पनि त्यो हेरफेर गर्न, परिवर्तन गर्न मिल्दैन. तिमोथीले जुनै पनि परिस्थितिमा जस्तो सुखै कष्ट मूल्य चुकाउनु परे तापनि परमेश्वरको वचनलाई निरन्तर घोषणा गर्नैपर्छ र यो घोषणा गर्ने कामबाट तिमोथी पछि हट्नु हुँदैन. एक पास्टरको रूपमा तिमोथी एफिससमा भएका विश्वासीहरूलाई परमेश्वरका वचनको सत्यताहरू विश्वास योग्यताका साथ प्रस्तुत गर्न, प्रचार गर्न, घोषणा गर्न बोलाएको छ. जसरी एक वेटरले किचनमा भान्सामा पाएको खानेकुरा लिएर टेबलमा पर्खिरहेको मानिसहरूलाई दिन्छ, त्यसरी नै तिमोथीले पनि परमेश्वरको मानिसहरूलाई परमेश्वरको वचनको खानाको सेवा गर्न बोलाइएको छ. परमेश्वर आफै त्यो मेन सेफ, त्यो भान्से हुनुहुन्छ. के पकाउनुपर्छ र के पस्किनुपर्छ परमेश्वरले नै निर्धारण गर्नुहुन्छ, उहाँले निर्णय गर्नुहुन्छ. यसको अर्थ पास्टर ग्रुपमा हामीलाई जे मन लाग्यो हामीलाई त्यही पस्किने अधिकार छैन. हामी परमेश्वरको वचनको मेन्यु हामी परिवर्तन गर्दैनौँ, त्यो स्वतन्त्रता हामीसँग छैन. हामी खाना परिवर्तन गर्दैनौँ, हामी केवल यसलाई सेवा गर्छौँ. तयार भइसकेको खानालाई हामी मानिसहरूको सामु राखिदिन्छौँ. यसलाई विश्वासयोग्य साथ तपाईँहरूको सामु पास्टरको जिम्मेवारी भनेको परमेश्वरको वचनलाई राखिदिनु हो र एक विश्वासी रूपमा प्रत्येक सदस्यको अथवा क्रिस्चियनको जिम्मेवारी भनेको परमेश्वरको वचनलाई आनन्दित भई ग्रहण गर्नु हो, जसरी अहिले भर्खरै तपाईँले गरिराख्नु भएको छ. अनि मलाई थाहा छ कहिलेकाहीँ पस्किएको खानेकुरा हामीलाई मन पर्दैन, भान्सामा पाकेको खानेकुरा कहिलेकाहीँ हामीलाई मन पर्दैन. हामी सबैलाई स्वस्थ खाना मन पर्दैन. हामीमध्ये कसैलाई मन पर्न सक्छ, कसै कसैलाई स्वास्थ्य खाना खानेकुरा जीवनशैली मनपर्छ, तर मलाई लाग्छ अधिकांश, मैले तपाईँलाई चिन्छु, तपाईँले मलाई चिन्नुहुन्छ, हामीमध्ये धेरैलाई स्वाभाविक रूपमा जङ्क फुडहरू खानु मन लाग्छ. चिप्स, फ्राई, फास्ट फुड, भुटेको तारेको कुराहरू हामीलाई मनपर्छ. उसिनेको तरकारी होस् बरु भोकै बस्छु. हाम्रो शरीरले जङ्क फुड खोज्छ, तर हाम्रो शरीरलाई स्वास्थ्य खाना चाहिन्छ, स्वास्थ्यकर भोजन चाहिन्छ. त्यसै गरी हाम्रो आत्मालाई पनि स्वास्थ्य खाना चाहिन्छ. परमेश्वरको वचनबाटको स्वास्थ्य, त्यो पौष्टिक आहार हामीलाई चाहिन्छ. यसको अर्थ यदि तपाईँ चर्चमा केवल सान्त्वनादायी, तपाईँलाई प्रेरणा दिने, प्रेरणादायी, तपाईँलाई मजा आउने, मनोरञ्जन दिने, हाँस उठाउने त्यो प्रकारको प्रचारको अपेक्षा गर्दै तपाईँ आउनुहुन्छ भने तपाईँले परमेश्वरको वचनको, पवित्र वचनको शक्तिलाई कहिले पनि अनुभव गर्नुभएको छैन, कहिले पनि चिन्नै भएको छैन. तपाईँलाई कहिल्यै पनि उचित रूपमा परमेश्वरको वचन खुवाइएको छैन. अहिलेसम्म तपाईँलाई जङ्क फुडमा राखिएको छ, तपाईँलाई परमेश्वरको वचनको दाल भात खुवाइएको छैन अहिलेसम्म, जसले तपाईँको जीवनलाई पोषण दिन्छ. अनि ईश्वर भक्तिमा वृद्धि हुनलाई सहायता गर्छ। तपाईँले त्यो वचन कहिले चाख्नु भएको छैन जुन महभन्दा पनि मिठो र सुनभन्दा पनि बढी मूल्यवान छ। तपाईँले सधैँ सोध्नुपर्ने प्रश्न यो कि प्रत्येक हप्ता तपाईँको सामु खडा हुने मानिसले साथै तपाईँलाई परमेश्वरको वचन विश्वासयोग्य प्रचार गरिरहेको छ कि उसले तपाईँलाई कथा कहानी दन्ते कथाहरू सुनाइरहेको छ कि तपाईँको सामु खडा हुने व्यक्तिले तपाईँलाई प्रत्येक हप्ता परमेश्वरको वचन दिइरहेको छ के उसले तपाईँलाई परमेश्वरको वचन परमेश्वरको सम्पूर्ण अभिप्राय परमेश्वरको सम्पूर्ण योजना इच्छा द होल काउन्सिल अफ गड सिकाउनुहुन्छ कि उहाँले तपाईँलाई ख्रिस्टतर्फ औलाउनुहुन्छ कि उहाँले तपाईँलाई चुनौती दिनुहुन्छ तपाईँको तपाईँलाई प्रश्न गर्नुहुन्छ तपाईँलाई चेतावनी दिनुहुन्छ यदि होइन भने र यदि त्यो कुरा स्पुलपिटबाट नियमित रूपमा भइरहेको छैन भने तपाईँको आफ्नै भलाइको लागि तपाईँले आफ्नो प्राणको खातिर जहाँ त्यो कुरा हुन्छ जहाँ परमेश्वरको वचनलाई विश्वासको तरिकाले सेवा गरिन्छ खुवाइन्छ त्यहाँ तपाईँ जानुपर्ने हुन्छ। चर्चको कुरामा प्रियहरू कहिले पनि सम्झौता नगर्नुहोस्। तपाईँको प्राण तपाईँको जीवन तपाईँको विवाह तपाईँको अभिभावकत्व यी सबै कुरा तपाईँलाई यस पुलपिटबाट के खुवाइँदैछ त्यसमा निर्भर रहन्छ। म प्रायः मानिसहरू यसो भनेको सुने गर्छु जहाँ गए पनि सङ्गति गर्नु त हो नि जुन मण्डलीमा गए चर्चमा सङ्गति गर्नु त हो नि मलाई सबै चर्चहरू मनपर्छ सबै मेरो लागि एउटै हुन्। प्रियहरू सङ्गतिले मात्र पुग्दैन सङ्गतिले मात्र पुग्दैन चर्च जानु भने केवल सङ्गति जहाँ गर्न जानु मात्र होइन यो कुनै भवन अथवा मन्दिरमा गए जस्तो होइन तपाईँ चर्च यसकारण जानुहुन्छ किनकि तपाईँ परमेश्वरको वचनको पोषण तपाईँलाई चाहिन्छ तपाईँको परमेश्वरको वचन सुन्न चाहनुहुन्छ परमेश्वरको वचनबाट तपाईँ सुसज्जित हुन चाहनुहुन्छ तपाईँ परमेश्वरको वचन घोषणा गरिएको र तपाईँको जीवनमा लागू गरेको तपाईँ सुन्न चाहनुहुन्छ र तपाईँ त्यो परमेश्वरको वचनलाई लिएर घर फर्किनुहुन्छ र हप्ताभरि अर्को हप्ता अर्को शनिबार नाइन्जेलसम्म तपाईँ आफ्नो जीवनमा त्यो वचन तपाईँ लागू गर्दै जिउनुहुन्छ। त्यसो भए के तपाईँ अहिले प्रचार भइरहेको परमेश्वरको वचनमा साँच्चै ध्यान दिइरहनु भएको छ कि तपाईँ ध्यान लगाएर परमेश्वरको वचन सुनिराख्नु भएको छ म तपाईँ केवल समय काटिराख्नु भएको छ यहाँनिर कि चर्च क्याम्पतिर तपाईँको ध्यान गइरहेको छ कतिखेर पुगेर टिकटक बनाऊ भनेर त्यो डाँडामा हिमाललाई पछाडि ब्याकग्राउन्ड राखेर प्रिय विश्वास हो कि चर्चको हिस्सा भएर हप्तै पछि परमेश्वरको वचनको विश्वासीको प्रचार पनि रहेर पनि आत्मिक रूपमा बालक सुस्त अपरिवर्तित र मृत नै रहन सम्भव छ। हप्तै पछि एउटा स्वास्थ्य चर्चको सदस्य भएर पनि परमेश्वरको वचनलाई विश्वासीको तरिकाले घोषणा गर्ने व्याख्यात्मक रूपमा प्रचार गर्ने चर्चमा रहेर पनि हरेक हप्ता परमेश्वर वचन विश्वासीको प्रचार भएको सुनेर पनि हामी आत्मिक रूपमा स्वस्थ रहन सक्छौँ यदि हामीले त्यो खाइरहेको छैन भने भान्सामा जति नै मिठो स्वास्थ्यकर खानेकुरा पाएको छ यदि त्यो टेबलमा आएर पस्किँदाखेरि तपाईँ खानुहुन्न भने तपाईँ स्वस्थ हुनुहुन्न। ईश्वर भक्तिको जीवन परमेश्वरको वचन खाएर मात्र आउँछ। ख्रिस जस्तै बन्ने कुरा ख्रिसको वचनलाई लिएर मात्र हामी सम्भव छ। हामी सबैलाई परमेश्वरको वचन चाहिन्छ जसरी कोही न पनि व्यक्ति रोटी बिना बाँच्न सक्दैन भोजन बिना बाँच्न सक्दैन त्यसरी नै हामी पनि परमेश्वरको मानिसहरू परमेश्वरको जन परमेश्वरको वचन बिना बाँच्न सक्दैनौँ। परमेश्वरको वचन हाम्रो जीवन हो परमेश्वरको वचन हाम्रो आत्मिक पोषण हो र परमेश्वरको वचनले हामीलाई नियमित रूपमा परमेश्वरको वचन हामीले नियमित रूपमा सूचित गर्नुपर्छ। हामीले नियमित रूपमा परमेश्वरको वचन नै खानुपर्छ। चर्चका पास्टरहरू ख्रिस्टका विश्वासीको सेवक रूपमा मानिसहरूलाई परमेश्वरको वचन दिन प्रतिबद्ध छन् तर पास्टरहरू पनि उनीहरू केवल गोठाला मात्र होइनन् उनीहरूले वचन प्रचार गर्ने काम मात्र गर्दैन वचन दिने काम मात्र गर्दैनन् पास्टरहरू केवल गोठाला मात्र होइन उनीहरू भेडाहरू पनि हुन् जसले नियमित रूपमा परमेश्वरको वचन खाने गर्दछ र पास्टरहरूलाई पनि परमेश्वरको वचनको खुराक चाहिन्छ जसरी तिमोथीलाई पनि परमेश्वरको वचनको खुराक चाहिएको थियो र पावलले तिमोथीलाई भाइहरूको सामु यी शिक्षा राखिदेऊ मात्र भन्दैन पक्षमा, तर पावलले के भन्छ, तिमीले अनुसरण गरेको असल सिद्धान्त र विश्वासको वचनमा पुष्ट भएर पोषण पाएर तिमी ख्रीष्ट येशूको असल सेवक बन्नेछौ। सो तिमोथीले एफिसीमा भएको विश्वासीहरूलाई परमेश्वरको वचन दिनुपर्छ र तिमोथी आफैले परमेश्वरको वचन लिनुपर्छ। तिमोथीलाई पनि असल सिद्धान्त र विश्वासको वचनमा पुष्ट हुन आवश्यक थियो ताकि उसले परमेश्वरको चर्चको विश्वासयोग्य रूपमा सेवा गर्न सकौँ। यो कुरा नबिर्सिनु होला, तिमोथीले बाल्यकालदेखि नै, आफ्नो बाल्यकालदेखि सानोदेखि नै, बच्चा छँदादेखि नै असल सिद्धान्त र विश्वासको बच्चालाई पछ्याउँदै आएका थिए तिमोथीले। धर्मशास्त्रको सत्यता, सुसमाचारको सत्यता तिमोथीले आफ्ना आमा र हजुरआमाद्वारा पाएका थिए। तैपनि तिमोथीले अझै पनि परमेश्वरको वचन नियमित रूपमा खान आवश्यक थियो। पास्टर भएर पनि तिमोथीलाई धर्मशास्त्रको नियमित विद्यार्थी हुन आवश्यक थियो, नियमित विद्यार्थी हुन आवश्यक थियो। केही पास्टरहरू परमेश्वरको वचन प्रचार गर्नलाई तयारी गर्नुपर्ने भएकोले मात्र परमेश्वरको वचन परमेश्वरको वचन पढ्ने गर्छन्। यदि पुलपिटमा उभिनु परेन भने, वचन प्रचार गर्नु परेन भने, कति पास्टरहरूले परमेश्वरको वचन नै पढ्दैन। तर पावलले तिमोथीलाई प्रचार गर्नको लागि मात्र बाइबल खोल्ने होइन, तर ईश्वर भक्तिमा बढ्नको लागि परमेश्वरको वचन पढ्नुपर्ने, त्यसलाई ध्यान दिनुपर्ने, त्यसमा वृद्धि हुनु भने पुष्ट हुनुपर्ने प्रोत्साहन दिन्छन्। किनकि पास्टर हुन अघि तिमोथी पनि ख्रिस्टका चेला हुन्, परमेश्वरका सन्तान हुन् र उसलाई पनि परमेश्वरको वचन चाहिन्छ। यदि तिमोथीलाई एक पास्टरको रूपमा परमेश्वरको वचनबाट नियमित पोषण चाहिएको थियो भने प्रियहरू, कति बढ्ता गरी तपाईँ र मलाई परमेश्वरको वचनको पोषण चाहिन्छ। कति धेरै हामीले झन् परमेश्वरको वचन खानुपर्ने हुन्छ हरेक दिन, हरेक समय। ईश्वर भक्तिमा वृद्धि हुनको लागि हामीलाई परमेश्वरको वचन चाहिन्छ। पावलले तिमोथीलाई भने चाहिँ हामीलाई पनि परमेश्वरको वचनको त्यो सिद्धान्तमा, विश्वासको वचनमा प्रशिक्षित हुन आवश्यक छ। हामीलाई ख्रिस्टको स्वरूपमा वृद्धि हुनको लागि सम्पूर्ण बाइबल चाहिन्छ, परमेश्वरको वचन चाहिन्छ। हामीलाई धर्मशास्त्रबाट निकालिएका ती शिक्षाहरू, त्यो सुव्यवस्थित रूपमा राखिएका ती शिक्षाहरू हामीलाई चाहिन्छ, आवश्यक छ। तपाईँ परमेश्वरको वचन बिना भक्तिमा वृद्धि हुन सक्नुहुन्न। तपाईँ साँचो सिद्धान्तलाई अस्वीकार गरेर, इन्कार गरेर साँच्चै ईश्वर भक्त हुन सक्नुहुन्न। असल सिद्धान्त बिना, परमेश्वरको वचन बिना ईश्वर भक्ति सम्भव छैन र यो बिना आत्मिक परिपक्वता हुँदैन। कहिलेकाहीँ मानिसहरू भनेको छन् आत्मिक विश्वासी हुनु भनेको कुनै एउटा प्रकारको भाषा बोल्ने, देखिने, त्यो व्यक्तित्व भएको क्रिस्चियन हुनु भनेर मान्छे सोच्छन्। सधैँ आत्माद्वारा डोर्याइएको त्यो महसुस गर्नु हो भनेर सोच्ने गर्छन्, आत्मिक ख्रिस्टियन हुनु भनेको। तर प्रिय, तपाईँ वचन नसुनिकन, परमेश्वर वचनको खोराक नलिकन साँच्चै आत्मिक हुन सक्नुहुन्न, आत्मिकै ख्रिस्टियन हुन सक्नुहुन्न। किनकि परमेश्वरको वचन परमेश्वरको आवाज हो, धर्मशास्त्र परमेश्वरको आत्माको तरवार हो, र यो जब हामी लिन्छौँ तब मात्र हामी आत्मिकी ख्रिस्टियन हुँदै जान्छौँ। तपाईँले दैनिक रूपमा परमेश्वरको वचन पढ्न आफूलाई समर्पित गर्नुपर्छ यसको अर्थ। दैनिक रूपमा मलाई थाहा छैन तपाईँले परमेश्वरको वचन अन्तिमचोटि पढ्नुभएको कहिले हो, लास्ट विक, गएको हप्ता हो, या गएको महिना हो, या गएको वर्ष हो। यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने अनि तपाईँ नियमित रूपमा परमेश्वरको वचन खोलिराख्नु भएको छैन, पढिराख्नु भएको छैन, यसमा समय बिताइराख्नु भएको छैन भने तपाईँ धनुष्टङ्कार लागेको त्यो बच्चा जस्तै आत्मिक रूपमा देखिनुहुन्छ। तपाईँलाई खोराक पुगेको छैन, परमेश्वरको वचन नखाइकन तपाईँ परमेश्वरको पुत्र यीशु ख्रीष्टको प्रतिरूपमा वृद्धि हुन सक्नुहुन्न। त्यसकारण प्रियहरू, म तपाईँलाई आग्रह गर्दछु, आफैलाई परमेश्वरको वचन अध्ययनमा समर्पित गर्नुहोस्। तपाईँको जीवनको यो सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्छ, परमेश्वरको वचन अध्ययन। तपाईँको जीवनको त्यो लिस्टको नम्बर एकमा परमेश्वरको वचन अध्ययन हुनुपर्छ। तपाईँले आफ्नो मोबाइल फोन छुन अघि, तपाईँले अरूसँग कुरा गर्न अघि, खाना नास्ता पकाउन अघि, अफिसको लागि तयार हुन अघि, तपाईँले परमेश्वरको वचनमा समय बिताइराख्नु पर्ने हुन्छ। तपाईँ कलेज जान पहिले, आफ्नो होमवर्कहरू भन्दा अगाडि तपाईँले परमेश्वरको वचनमा आफ्नो समय बिताउनु पर्ने हुन्छ। ईश्वर भक्तिमा वृद्धि हुने कुरा सजिलो हुने छैन, यो हामीलाई अनुशासन चाहिन्छ, हामीलाई बाइबल पढ्नलाई सहायता गर्ने हामीलाई एप्सहरू छ त्यसको आवश्यकता पर्छ। यहाँ चर्चमा हामी प्रत्येक वर्ष बाइबल अध्ययन गर्नलाई सजिलो होस् भनेर हामी पुस्तक दिन्छौँ तपाईँलाई, हामी क्यालेन्डर पनि दिन्छौँ, बाइबल रिडिङ क्यालेन्डर, त्यसको प्रयोग गरेर तपाईँ बाइबल पढ्न सक्नुहुन्छ। यदि तपाईँले अहिलेसम्म सुरु गर्नु भएको छैन आजै सुरु गर्नुहोस् र निरन्तरता दिन सक्नुहुन्छ तपाईँ आजैबाट, र तपाईँले अर्को वर्ष यतिखेर समयसम्म तपाईँले बाइबल एकचोटि पढेर सिद्धाइसक्नुहुन्छ र परमेश्वरको वचन पढ्नुहोस्, यसमा समय बिताउनुहोस्, यसमा मनन गर्नुहोस्। समय व्यवस्थापन गर्न महत्त्वपूर्ण छ, ईश्वर भक्ति तपाईँको सर्वोच्च प्राथमिकता हुनुपर्छ। तपाईँको फुर्सदको समयमा मात्र तपाईँ ईश्वर भक्तिमा वृद्धि हुनुहुन्न, फुर्सदमा हामी ईश्वर भक्तिमा वृद्धि हुँदैनौँ। हामीले ईश्वर भक्तिमा वृद्धि हुने कुरालाई, ख्रिस्टलाई पछ्याउने कुरा, ख्रिस्ट जस्तो बन्ने कुरालाई हाम्रो जीवनको केन्द्रबिन्दु बनाउनुपर्छ। क्रिस्चियन हुनु भनेको तपाईँले हप्तामा एक दुई घन्टा अभ्यास गर्ने कुरा होइन, यो 24 घन्टा सातौँ दिन हुने कुरा हो। तपाईँ ख्रिस्ट जस्तै हरेक दिन सोच्नुहुन्छ, हरेक घन्टा हरेक क्षण तपाईँ सोच्नुहुन्छ, ख्रिस्ट जस्तै तपाईँ कार्य गर्नुहुन्छ, ख्रिस्ट जस्तै तपाईँ जिउनुहुन्छ। यदि तपाईँ शारीरिक रूपमा स्वास्थ्य हुन चाहनुहुन्छ भने तपाईँले राम्रो स्वास्थ्य पौष्टिक खाना खानुपर्छ, नियमित रूपमा व्यायाम गर्नुपर्छ। तर स्वास्थ्य खाना खानु मात्र पर्याप्त छैन, तपाईँले जङ्क फुड पनि खान छोड्नुपर्छ, जङ्क फुड। त्यस गरी यदि तपाईँ भक्तिमा वृद्धि हुन चाहनुहुन्छ भने तपाईँले पनि आत्मिक जङ्क फुडबाट तपाईँ जोगिनुपर्छ। त्यसको अर्थ के हो? पद सातमा हेर्नुहोस् न एकपल्ट, पद सातमा, भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस्छ, बरु आफैलाई भक्तिमा तालिम देऊ। सो हामी भक्तिमा कसरी वृद्धि हुन्छ, ईश्वर भक्तिमा कसरी वृद्धि हुन्छ? परमेश्वरको वचन खाएर, परमेश्वरको वचनको पोषण पाएर। त्यति मात्र पर्याप्त छैन, जसरी परमेश्वरको वचनको पोषण लिन्छौँ हामीले अस्वास्थ्य खानेकुरालाई हामीले इन्कार गर्नुपर्ने हुन्छ। अनि त्यो भनेको के हो? सात पदले भन्छ भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस्छ। यो हाम्रो भान्साकोठामा देखिनु हुँदैन यी कुराहरू, अर्थात् हाम्रो आत्मिक जीवनमा यी कुराहरू स्थान पाउनु हुँदैन। आत्मिक जङ्क फुडले गैर बाइबली शिक्षालाई, झुटा सिद्धान्तहरूलाई, मानिसहरूका झुटलाई र सैतानका भूतप्रेतका सिद्धान्तहरूलाई जनाउँदछन्। परमेश्वरको वचनसँग बाझ्ने कुनै पनि शिक्षालाई हामीले अस्वीकार गर्नुपर्छ, किनकि यो तपाईँको प्राणको लागि, तपाईँको आत्माको लागि स्वास्थ्यकर हुँदैन। जसरी तपाईँ आफ्नो शरीरको एकदमै ख्याल राख्नुहुन्छ, यदि ख्याल राख्नुहुन्छ भने, त्यसरी तपाईँले आफ्नो प्राणको पनि, आफ्नो आत्माको निम्ति ख्याल राख्नुपर्ने हुन्छ। र तपाईँले आफ्नो प्राणलाई के खुवाइराख्नु भएको छ हरेक दिन, तपाईँ त्यसलाई लिएर होसियार हुनुपर्ने हुन्छ। यहाँ बाइबलले भक्तिहीन र अर्थहीन कथाहरूदेखि, मानव विचारहरूदेखि र दर्शनशास्त्रहरूदेखि एकदमै अलग बस्ने चेतावनी दिन्छ। सो बाइबलले त्यो विश्वास योग्यता, त्यो बाइबलले विश्वास योग्यताको कमी भएको कुनै पनि सिद्धान्त, कुनै पनि शिक्षा, कुनै पनि प्रचारबाट तपाईँ जोगिनुपर्छ। यसको अर्थ सो व्यावहारिक रूपमा सुन्नुहोस्, यसको अर्थ यो हुन्छ, जङ्क फुड नखानु भनेको, आत्मिक जङ्क फुडबाट होसियार हुनु भनेको, यसको अर्थ समृद्धिको सुसमाचार, विश्वासको वचन बोल्ने बित्तिकै, दावी गर्ने बित्तिकै मिराकल हुन्छ, अचम्म काम हुन्छ भन्नेवाला शिक्षा, र मानव केन्द्रित प्रेरणादायक सन्देशलाई व्यवस्था गर्नु, अस्वीकार गर्नु। पापको बारेमा परमेश्वर गम्भीर हुनुहुन्न, जस्तो गरे पनि तपाईँलाई परमेश्वरले केही गर्नुहुन्न भने, तपाईँलाई मनोरञ्जन दिने, तपाईँलाई खालि हँसाउने, तपाईँलाई खालि सान्त्वना मात्र दिने, तर तपाईँलाई कहिले पनि चुनौती नदिने, तपाईँलाई कहिले पनि परमेश्वरको वचनको सत्यता नसिकाउने, तपाईँको स्वधार्मिकता, तपाईँको अहङ्कार, तपाईँ घमण्डलाई उजागर नगर्ने, र तपाईँलाई पश्चाताप र ख्रिस्टमाथि विश्वास गर्न आह्वान नगर्ने कुनै पनि शिक्षा हानिकारक हुन्छ, यसबाट जोगिनु। व्यावहारिक रूपमा तपाईँ परमेश्वरको वचन पनि लिनुहुन्छ र अस्वास्थ्य अबाइबली कुराहरू पनि लिनुहुन्छ, एकैसम्म तपाईँ स्वास्थ्य हुनुहुन्न, तपाईँ स्वास्थ्य हुनुहुन्न, तपाईँले परमेश्वरको वचनलाई मात्र आफ्नो जीवनमा स्थान दिनुपर्छ। तपाईँ परमेश्वरको पवित्रता, परमेश्वरको न्याय, परमेश्वरको क्रोध, ख्रिस्टको क्रुस, पश्चातापको आवश्यकता, अपरिहार्यता र नरकको र न्यायको वास्तविकतालाई व्यवस्था गर्ने कुनै पनि प्रचारबाट तपाईँ जोगिनुपर्ने हुन्छ। तर हामीलाई त्यस्तै मनपर्छ, किनकि हामीलाई जङ्क फुड मनपर्छ, हामीलाई चुनौती दिने, हामीलाई अप्ठ्यारो हुने, हामीलाई जीवन, हामीलाई जाँच्नलाई, हामीलाई प्रश्न गर्ने, चुनौती दिने, हाम्रो स्वधार्मिकतालाई चुनौती दिने प्रचारहरू हामीलाई सुन्न मन पर्दैन। आफूलाई ईश्वर भक्तिमा तालिम दिनुहोस्, लगनशील भई ईश्वर भक्तिको पछि भाग्नुहोस्। यो सजिलै हुनेवाला छैन, ख्रिस्ट ईश्वर भक्तिमा वृद्धि हुने कुरा सजिलो हुने छैन, यो रातारात आउँदैन। ईश्वर भक्तिमा वृद्धि हुनको लागि समय लाग्छ, धैर्यता चाहिन्छ, लगनशीलता चाहिन्छ, र यसको लागि मूल्य समय चुकाउनु पर्ने हुन्छ, जसमा मित्रताहरू, सम्बन्धहरू र आरामदायी जीवन पनि पर्न सक्छ ईश्वर भक्तिमा वृद्धि हुनको लागि। सायद तपाईँ यतिखेर सोध्न सक्नुहुन्छ कि मेरो लागि त्यसमा यसमा के छ त, जब म ईश्वर भक्तिमा वृद्धि हुन्छु ईश्वर भक्तिको पछि लाग्दा के फाइदा हुन्छ, के फाइदा हुन्छ? इस्लामलाई हाम्रो वचनको दोस्रो बुदातिर डोर्याउँछ, पद 8-9 हेर्नुहोस् न, ईश्वर भक्तिको फाइदा के हो? किनभने शारीरिक तालिम केहीसम्म लाभको हुन्छ, तर ईश्वर भक्ति चाहिँ हर प्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्य जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। शारीरिक तालिम लाभदायक हुन्छ, हरेक दिन तपाईँले एक्सर्साइज गर्नुभयो भने फाइदा हुन्छ भनेर तपाईँलाई मैले विश्वस्त पारिराख्नु पर्दैन, यसमा कुनै दुई मत छैन, हामीले विवाद गर्न आवश्यक छ। हामी सबैजना हामी सहमत हुन्छौँ कि शारीरिक तालिमको के हुन्छ, फाइदा हुन्छ। पावलले यहाँ शारीरिक तालिमको उदाहरण प्रयोग गर्छन्, त्यतिको समयमा युवाहरू एथलिट बन्नलाई, दौडमा भाग लिनलाई, सेनामा भर्ती हुनलाई तयार हुने क्रममा 14 वर्षदेखि लगभग 16 वर्षको उमेरसम्म उनीहरूले आफूलाई शारीरिक तालिममा समर्पित गर्थे, समय बिताउँथे। आजकल मानिसहरू विभिन्न कारणहरूले गर्दाखेरि शारीरिक तालिम गर्छन्, व्यायाम गर्छन्, एक्सर्साइज गर्छन्। केही मानिसहरू फिटनेसको लागि, फिट हुनको लागि उनीहरूले कसरत गर्छन्, व्यायाम गर्छन्। केही मानिसहरू मसल बिल्डअप गर्नको लागि व्यायाम गर्छन्। केही मानिसहरू स्वस्थ हुनलाई एक्सर्साइज गर्छन्। केही मानिसहरू प्रेसर घटाउनको लागि व्यायाम गर्छन्। उद्देश्य जे भए पनि शारीरिक तालिमको फाइदाहरू हुन्छ, तर ईश्वर भक्ति चाहिँ पावल भन्छन् हर प्रकारले लाभदायक हुन्छ। यसको फाइदा यस जीवन मात्र सीमित छैन, यसको फाइदा यसमा वर्तमान र भविष्य जीवन दुवैको निम्ति रहेको हुन्छ। अहिले पनि फाइदा छ र भोलि पनि यसको फाइदा छ। सो ईश्वर भक्तिको फाइदा यस वर्तमान जीवनमा पनि छ। यसको अर्थ के हो? यसको अर्थ ईश्वर भक्तिमा वृद्धि नभएकन, ईश्वर भक्ति बिना पावलको सन्दर्भमा कुनै पनि त्यहाँ प्रभावकारी पास्टरी सेवाकै सम्भव हुने छैन। पावल जवान थिए, पावलले आफूलाई ईश्वर भक्तिमा तालिम दिनु पर्थ्यो, पावल चर्चका पास्टर पनि थिए। यदि चर्चका सेवकहरू ईश्वर भक्त छैनन् भने, उनीहरू गडली मानिसहरू होइन भने, परमेश्वरको भय माने, परमेश्वरको वचन जिउने मानिस होइन भने उसको सेवकाई प्रभावकारी हुँदैन। ऊ जति नै खोकोस्, उसले जति नै फुटनी लडाओस्, जति नै गफ दियोस्, ऊ टिक्नेवाला छैन। ईश्वर भक्तिको जीवन नजिउने सेवकहरूको सेवकाईको आयु एकदमै छोटो छ। त्यसैले ईश्वर भक्तिको जीवन नजिउने विश्वासीहरू को विश्वासको आयु पनि छोटो छ। जो ईश्वर भक्तिमा आफूलाई जस्तै समर्पित गर्दैन, ऊ अन्तसम्म विश्वासमा स्थिर रहन सक्दैन। जसले ईश्वर भक्तिलाई आफ्नो जीवनको पहिलो प्राथमिकता बनाउँदैन, सायद ऊ पछिल्लो समयमा विश्वासबाट तर्की जानेमा पर्न सक्छ। सो तपाईँलाई प्रश्न भने, के तपाईँ ईश्वर भक्तिमा वृद्धि हुनुहुँदैछ? के तपाईँ तपाईँको जीवनमा यो घडी के तपाईँ एक ईश्वर भक्त जीवन जिउने पुरुष हो? के तपाईँ एक ईश्वर भक्त श्रीमान हो? के तपाईँ एक ईश्वर भक्त बुबा हो? के तपाईँ एक ईश्वर भक्त व्यक्ति हो? मैले ईश्वर भक्त भन्ने शब्द चलाइरहेको छु, फेरि तपाईँ कन्फ्युज नहोला, मैले अघि नै यसलाई स्पष्टीकरण मैले दिइसकेको छु। ईश्वर भक्त भन्ने बित्तिकै त्यो भक्ति गर्ने, त्यो परमेश्वरको आराधना गर्ने व्यक्ति भनिरहेको छैन ईश्वर। तर त्यो ईश्वर भक्तिको जीवनमा त्यो पनि पर्छ, तर ईश्वर भक्त भनेको नम्र, परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको वचन अनुसार जिउने, पवित्र जीवन जिउने व्यक्तिको बारेमा हामी कुरा गरिरहेका छौँ। सो पुलपिटमा खडा हुने व्यक्तिको जीवन, व्यक्तिको त्यो पुलपिटमा यहाँ खडा हुने व्यक्तिको चरित्र, उसको उदाहरण अत्यन्त महत्त्वपूर्ण हुन्छ। प्रचारको शक्ति, त्यो प्रचार शैलीमा वा प्रचारकको दक्षतामा होइन, प्रचारकको डिग्रीमा होइन, उसले प्राप्त गरेको बाइबल कलेजको त्यो डिग्रीमा होइन, शिक्षामा होइन, तर ईश्वर भक्त जीवनमा निहित छ। यहाँ प्रचारको शक्ति ईश्वर भक्त जीवनमा निहित छ। यसको अर्थ हामी केवल प्रचार मात्र गर्दैनौँ, हामी हाम्रो सम्पूर्ण जीवनले प्रचार गरिरहेको हुन्छौँ, मुखले मात्र होइन। सो ईश्वर भक्ति चाहिँ हर प्रकारले लाभदायक हुन्छ, पावल भन्छन्। र हाम्रो चर्चलाई, केसिबिसीलाई र सबै चर्चलाई आफ्नो पास्टरबाट चाहिएको सबैभन्दा मुख्य कुरा भनेको नै यही हो, ईश्वर भक्तिको जीवन। एकजना प्रभुको जन रोबर्ट मरे मक्सेनले एकपटक यसरी भनेका थिए कि मेरो मानिसहरूको सबैभन्दा ठुलो खाँचो भनेको मेरो आफ्नै व्यक्तिगत पवित्रता हो। सो ईश्वर भक्ति नै प्रियहरू हाम्रा छोराछोरीहरूलाई आफ्ना आमा बाबाबाट सबैभन्दा बढी चाहिएको कुरा हो। ईश्वर भक्ति नै एक पत्नीलाई आफ्नो पतिबाट चाहिएको कुरा हो। एक पत्नीलाई आफ्नो पतिबाट सबैभन्दा बढी के चाहिन्छ? संसारको धनसम्पत्ति होइन, तर ईश्वर भक्तिको जीवन। केही महिना अघि हाम्रो देशमा जेनजी आन्दोलन भयो, यहाँलाई थाहा छ, धेरै ठुलो नोक्सानी पनि भयो। तर किन? के हामीले हाम्रा नेताहरूमा ईश्वर भक्ति खोजेकोले होइन र? उनीहरू राम्रो मानिस हुन्, राम्रो काम गरून् भनेर होइन र? त्यही पनि ईश्वर भक्ति एकदम दुर्लभ रत्न हो, यो दुर्लभ छ, पाइँदैन अत्पत, खास गरी युवाहरूको माझमा। त्यस कारण पावलले यहाँनिर तिमोथी जो जवान छ उसलाई भन्दैछ कि आफैलाई ईश्वर भक्तिमा तालिम देऊ, जवानहरूमा युवाहरूमा ईश्वर भक्तिको गुणको एकदमै खडेरी छ। आजको समाजले नाङ्गोपन अश्लीलतालाई प्रोत्साहन दिन्छ, ईश्वर भक्तिलाई होइन। ईश्वर भक्तिको जीवन जिउने मानिसको यो समाजमा खिल्ली उडाइन्छ। अशिष्ट भाषा धेरै युवाहरूको मुखमा व्याकरण रूपमा प्रयोग भएको सुनिन्छ। मलाई तपाईँको बारेमा थाहा छैन, तर जब म युवाहरू बिचको कुराकानी सुन्छु, तिनीहरूले धेरै जस्तो, तिनीहरूको धेरै जस्तो बोली अशिष्ट शब्दहरूले भरिएको हुन्छ। मलाई थाहा छैन तपाईँलाई सुटुक्क तपाईँको घरमा भएको कुराकानी, अरूसँग भएको कुराकानी सुन्ने भने कस्तो सुनिन्छ, तपाईँको बोलीमा ईश्वर भक्ति झल्किन्छ कि झल्किँदैन। धेरै मानिसले सामाजिक सञ्जालमा भाइरल हुनलाई जीवनको मूल्य मापन गर्ने मापदण्ड थाल्छन्। जो भाइरल छ उसले वास्तवमा उसले बिन्दास जीवन जिइरहेको छ, उसको अन्त जीवन त उसले अर्थपूर्ण जीवन रहेको छ। मेरो कस्तो जीवन? म भाइरलै छुइनँ। सो यदि जीवन हाम्रो जीवन यदि कोही हामी सामाजिक सञ्जालमा भाइरल छौँ भने यसको अर्थ ठिक भइरहेको छ, अनि त्यही भाइरल जीवन नै हाम्रो जीवनको मूल्यलाई मापन गर्ने मापदण्ड बन्दछ। मानिसहरूका लागि उनीहरूको फोटोहरूमा लाइक वा सेयर वा कमेन्ट नआएसम्म आफ्नो जीवन कुनै अर्थ छैन जस्तै गरी महसुस गर्छन्। सायद तपाईँ पनि त्यो व्यक्ति पर्नुहुन्छ त्यो व्यक्तिमा। सबैजना प्रसिद्ध हुन चाहन्छन्, सबैजना मानिसहरूको त्यो ध्यान खिच्न चाहन्छन्, र त्यसको लागि मानिसहरूले धेरै कुरासँग सम्झौता गर्छ, धेरै कुरासँग, आफ्नो भाषाहरूसँग, आफ्नो मर्यादासँग, यहाँसम्म आफ्नो शरीरसँग पनि सम्झौता गर्छन्। तर प्रियहरू, यदि तपाईँ आफ्नो जीवन साँच्चै आफ्नो जीवनले अर्थ राखेको तपाईँ चाहनुहुन्छ भने, यदि तपाईँ आफ्नो जीवनको वास्तविक आफ्नो जीवनले मूल्य राखेको तपाईँ चाहनुहुन्छ भने, यदि तपाईँको जीवन गन्तीमा आएको तपाईँ चाहनुहुन्छ भने, ईश्वर भक्तिको जीवन जिउनुहोस्, ईश्वर भक्तिको पछि भाग्नुहोस्, ख्रिस्टलाई पछ्याउनुहोस्, ईश्वर भक्तिमा आफूलाई तालिम दिनुहोस्, ईश्वर भक्तिको लागि आफूलाई अनुशासनमा राख्नुहोस्, सम्झौता नगर्नुहोस् कति पनि, ईश्वर भक्तिको पछि दौडनुहोस्। सबैभन्दा बढी ईश्वर भक्तिलाई आफ्नो लक्ष्य बनाउनुहोस्। धन सम्पत्तिभन्दा बढी ईश्वर भक्तिको पछि भाग्नुहोस्। आफ्नो अध्ययन, आफ्नो करियर, आफ्नो जीवनमा सफलताभन्दा बढी ईश्वर भक्तिको पछि तपाईँ भाग्नुहोस्। ईश्वर भक्तिको लाभ यस संसारको लागि मात्र होइन, तर आउने जीवनको लागि पनि छ। ईश्वर भक्तिको लाभ मूल्य यस संसारमा मात्र सीमित छैन, जसरी शारीरिक तालिमको मूल्य संसार मात्र सीमित छ, तर ईश्वर भक्तिको जीवनको लाभ यसको मूल्य अनन्त छ। पावल भन्छन् अनन्त छ, यो भविष्यत जीवनको लागि पनि छ। ईश्वर भक्तिले प्रिय हामीलाई स्वर्गको लागि तयार पार्ने काम गर्छ, स्वर्गको लागि। ईश्वर भक्तिले हामीलाई अनन्तताको लागि तयार पार्छ। ईश्वर भक्ति नै त्यो बाटो हो जसले हामीलाई स्वर्गको त्यो अनन्त आनन्दमा पुर्याउँदछ, जहाँ परमेश्वर आफ्ना मानिसहरूको बिचमा सदा सर्वदा बास गर्नुहुन्छ। यदि तपाईँ ईश्वर भक्तिको जीवन जिउने व्यक्ति हुनुहुन्न भने, यसको अर्थ तपाईँ शारीरिक व्यक्ति हुनुहुन्छ भने, तपाईँ संसार जस्तै जिइराख्नु भएको छ भने, यदि तपाईँ पवित्र हुनुहुन्न भने, यदि तपाईँ ख्रिस्टको प्रतिरूपमा ढल्दै गरिराख्नु भएको छैन भने, यदि तपाईँ भक्तिलाई तपाईँले पछ्याइराख्नु भएको छैन भने, ईश्वर भक्ति पछि भागिराख्नु भएको छैन भने, यदि तपाईँ जीवनको हरेक क्षणमा हरेक ठाउँमा तपाईँ सम्झौताको जीवन जिइराख्नु भएको छ भने, तपाईँ स्वर्गको लागि तयार भइराख्नु भएको छैन। स्वर्ग तपाईँको लागि उपयुक्त ठाउँ हुने छैन, किनकि पवित्रता बिना कसैले पनि, ईश्वर भक्ति बिना कसैले पनि परमेश्वरलाई देख्ने छैन। ईश्वर भक्ति बिना स्वर्गमा परमेश्वरको उपस्थितिमा कसैलाई पनि स्वागत गर्ने छैन। प्रियहरू, स्वर्ग ईश्वर भक्त मानिसहरूले भरिएको ठाउँ हुनेछ, तर यदि तपाईँ ईश्वर भक्त हुनुहुन्न भने, स्वर्ग तपाईँको लागि सबैभन्दा एकदमै दयनीय दुःखदायी ठाउँ हुनेछ। तपाईँको लागि प्रश्न यो, के तपाईँ ईश्वर भक्तिको पछि भाग्दै हुनुहुन्छ? के तपाईँ ईश्वर भक्तिको जीवन जिउँदै हुनुहुन्छ? के तपाईँ आफूलाई ईश्वर भक्तिमा तालिम दिँदै हुनुहुन्छ? के तपाईँ आफूलाई अनुशासनमा राख्दै हुनुहुन्छ? के तपाईँ आफ्नो सोचाइमा, आफ्नो काममा, आफ्नो जीवनको हरेक क्षेत्रमा ईश्वर भक्त हुनुहुन्छ? ईश्वर भक्ति चाहिँ हर प्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्य जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। र पावलले पद नौमा ईश्वर भक्तिका फाइदालाई पुष्टि गर्दै भन्छन् कि यो भनाइ निश्चित र सम्पूर्ण रूपले ग्रहणयोग्य छ। कुन भनाइ? ईश्वर भक्तिको फाइदा सम्बन्धी भनाइ। यसको बारेमा कुनै शङ्का छैन, त्यो दुई मत छैन, हामी भरोसा गर्न सक्छौँ, यो कुरा हामी विश्वास गर्न सक्छौँ कि ईश्वर भक्तिको फाइदा अनन्त अनन्तसम्म रहेको छ। र प्रियहरू, ईश्वर भक्तिको जीवनको पछि लाग्नु एकदमै कठिन कार्य हो। यसको लागि बलिदान चाहिन्छ, यसको लागि परिश्रम चाहिन्छ, जसरी हरेक पास्टर सेवकाईले बलिदान परिश्रमको माग गर्छ। तर ईश्वर भक्तिको पछि लाग्नुको अभिप्राय के हो? किन हामी ईश्वर भक्तिमा वृद्धि हुनुपर्छ? यसलाई हामीलाई आजको वचनको अन्तिम प्रश्नतर्फ ल्याउँछ। अन्तिम प्रश्न, ईश्वर भक्ति पछि लाग्नुको अभिप्राय के हो? कसैले मलाई एकपटक यसरी भनेका थिए कि म मानिसहरूलाई तिनीहरूले के गर्छन् भनेर सोद्धिनँ हिजोआज, म तिनीहरूलाई तिनीहरूले जे गर्छन् किन गर्छन् भनेर सोध्छु। के गर्छन् भनेर सोद्धिनँ, तर किन गर्छन् भनेर सोध्छु। त्यो किन भने प्रश्नले हाम्रा हामी जे गर्छौँ त्यस पछाडिको हाम्रो मनसाय, हाम्रो अभिप्राय, हाम्रो उद्देश्यलाई प्रकट गर्दछ। तपाईँलाई थाहा छ, एनडी दाजु कतिजना चिन्नुहुन्छ, एनडी दाजुले सधैँ भन्ने गर्नुहुन्थ्यो, हामी खराब उद्देश्यले अथवा खराब अभिप्रायले असल काम गर्न सक्छौँ, राम्रो काम गर्न सक्छौँ, र हामी राम्रो अथवा असल अभिप्रायले खराब काम गर्न सक्छौँ। ईश्वर भक्तिको पछि लाग्नु एकदमै राम्रो कुरा हो, तर हाम्रो उद्देश्य के हो? हाम्रो मनसाय के हो? हाम्रो अभिप्राय के हो? कति मानिसले चाहिँ ईश्वर भक्ति चाहिँ एउटा फाइदा उठाउने उपाय हो भने तिनीहरू ठान्छन्, तर हामी चाहिँ किन ईश्वर भक्ति पछि लाग्छौँ? यसको जवाब पद दसमा दिएको छ, एकपल्ट हेर्नुहोस् न, पर्स 10। किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौँ, किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। अन्त यो पदले पावलले अहिलेसम्म भनेको कुराहरूलाई सारांशित गर्ने काम गर्दछ, विशेष गरी पास्टर सेवकाईको क्षेत्रमा शिक्षा दिने कुरामा, साथै ईश्वर भक्तिमा आफूलाई तालिम दिने कुरामा हामी परिश्रम गर्छौँ, हामी प्रयत्न गर्छौँ। यो सजिलो हुनेवाला छैन, ईश्वर भक्तिले परिश्रमको माग गर्छ, जसरी पास्टर सेवकाईले। तर पावल भन्दैछ, हामी जे गर्छौँ, जे परिश्रम गर्छौँ, चाहे त्यो सेवाकाम गर्ने परिश्रम होस्, चाहे ईश्वर भक्तिको निम्ति गरिने परिश्रम हो, यो सबै यही आशाबाट प्रभावित हुनुपर्छ। हामी आफैलाई ईश्वर भक्तिमा तालिम दिन्छौँ, हामी झुटो शिक्षाहरूको खण्डन गर्छौँ, हामी आफ्नो शरीरलाई अनुशासनमा राख्छौँ, हामी परमेश्वरको वचनको खोराक हामी खान्छौँ, हामी आफूले परमेश्वरको वचनबाट पोषण दिन्छौँ, हामी हरेक दिन पापसँग लड्छौँ, तर किन? अरूभन्दा राम्रो बन्नलाई होइन, प्रतिष्ठाको निम्ति होइन, तत्काल सन्तुष्टिको लागि पनि होइन, तर हामीमा आशा भएकोले, हामीसँग आशा भएकोले। र हाम्रो आशा के हो? हाम्रो आशा जीवित परमेश्वरमा छ, पावल भन्छन्। हाम्रो आशा जीवित परमेश्वरमा छ। जब जब बाइबलमा जीवित परमेश्वर भन्ने शब्द चलाइन्छ, जहिले त्यसले जहिले पनि परमेश्वरलाई अरू मूर्तिहरूसँग तुलना गरिरहेको छ, जो मृत छन्, जसको आँखा छ उनीहरूले देख्दैन, जसको हात छ उनीहरूले छाम्न सक्दैन, जसको कान छ उनीहरूले सुन्न सक्दैन, जसको नाक छ उनीहरूले सुँघ्न सक्दैन। तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ, उहाँ मूर्तिहरू जस्तो हुनुहुन्न। हाम्रो आशा मूर्तिहरूमा छैन, हाम्रो आशा मानिसमा छैन, यसको अर्थ हाम्रो आशा मानव संस्थाहरू वा समाजमा छैन, कुनै पनि कुरामा छैन, हाम्रो आशा सत केवल जीवित परमेश्वरमा। यसको अर्थ हामी ईश्वर भक्तिको पछि किन लाग्छौँ? मानिसहरूबाट प्रशंसा पाउनलाई होइन, मानिसहरूबाट संसारबाट इनाम पाउनलाई होइन, सेवकाई किन गर्छौँ? हामी प्रचार किन गर्छौँ? मानिसहरू प्रशंसा पाउनलाई होइन, हामी मानिसबाट प्रशंसा पाउनलाई हामी प्रचार गर्दैनौँ। हामी आफ्नो नामको खातिर, आफ्नो इज्जतको खातिर, क्रेडिट लिनको निम्ति हामी चर्च स्थापना गर्दैनौँ, वा पुस्तकहरू हामी प्रकाशित गर्दैनौँ, वा सम्मेलनहरू आयोजना गर्दैनौँ। हामी सबै यस कारण गर्छौँ किनकि हाम्रो आशा परमेश्वरमा छ, र उहाँले हामीलाई दिनुहुने अनन्त इनामहरूमा हामी आशा राख्छौँ। तर मलाई के लाग्छ भने यहाँनिर यो पदमा पावलले अझ गहिरो कुरा गर्दैछ, यहाँ अझ गहिरो कुरा। ईश्वर भक्तिपछि लाग्नुको अभिप्राय यो होइन कि पावलको अनुसार कि ईश्वर भक्तिले हामीलाई बचाउँछ, अलिकति जोड त्यहाँ दिइरहेको छ। हामी किन ख्रिस्टलाई पछ्याउँछौँ? किन हामी ख्रिस्ट जस्तै बन्न चाहन्छौँ? किन हामी पवित्र जीवन जिउन चाहन्छौँ? किन हामी परमेश्वरको वचनअनुसार जीवन जिउन चाहन्छौँ? किन हामी ईश्वर भक्तिको निम्ति हामी प्रयत्न गर्छौँ, परिश्रम गर्छौँ? यसले हामीलाई बचाउने भएकोले होइन, ईश्वर भक्तिको पछि लागेर हामीले मुक्ति कमाउने भएकोले होइन, हामी हाम्रो कामको आधारमा परमेश्वरले हामीलाई स्वीकार हुन्छ भनेर हामी आशा गर्दैनौँ। त्यसो गर्यो भने त्यो त कर्ममा आधारित विश्वास अथवा धार्मिकता हुनेछ, वर्क्स राइचियसनेस, जुन के कुरा केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ त्यो कमाउने प्रयास गर्नु हो त्यो भनेको। तर हाम्रो अभिप्राय त्यो होइन, हामीलाई थाहा छ मुक्ति केवल परमेश्वरको अनुग्रह र परमेश्वरको कृपाले मात्र सम्भव हुन्छ, र परमेश्वरको कृपाले आफैलाई बचाउन नसक्ने मानिसहरूलाई बचाउने काम गर्दछ, हामीले कुरा थाहा छ। सो त्यस कारण ईश्वर भक्तिपछि लाग्ने कुरा यो हामीले मुक्ति कमाउनलाई होइन, हाम्रो उद्देश्य त्यो होइन, त्यो मुक्ति कमाउने त्यो चाहनाले गर्दा हामी ईश्वर भक्तिको पछि लाग्दैनौँ। तर पावल भन्छन् हामीसँग पहिले नै यो आशा भएकोले गर्दाखेरि, हामीसँग पहिले नै जीवित परमेश्वरमाथि आशा भएकोले गर्दाखेरि हामी ईश्वर भक्तिको पछि लाग्छौँ, जो सबैका विशेष गरी विश्वास गर्नेहरूका उद्धारकर्ता हुनुहुन्छ। हामी यही आशाको निम्ति बचाइएको छौँ, हामी अनन्त मुक्तिको आशामा बचाइएका छौँ। पावलले परमेश्वरलाई यानि सबै मानिसका र विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका उद्धारकर्ता, मुक्तिदाता भनेर वर्णन गरेका छन्। यो पद एकदमै रोचक छ, र यो वाक्यांश सबै मानिसका उद्धारकर्ता, यो वाक्यांशलाई सजिलै हामीले फेरि गलत रूपमा पनि बुझ्न सक्छौँ, र धेरैले यसलाई गलत रूपमा पनि बुझेका छन्। यो पदलाई लिएर धेरै मानिसहरूले अन्तत सबै मानिसले मुक्ति पाउँछ, कोही पनि नर्क जाँदैन भनी सिकाएको पनि हामी देख्छौँ, किनकि ख्रिस्ट सबैका मुक्तिदाता हुनुहुन्छ भनेर यहाँनिर भनिएको छ। तर हामीलाई थाहा छ बाइबल त्यो कुरा सिकाउँदैन, बाइबल स्पष्ट छ, नरक वास्तविक छ, र धेरै मानिसहरू त्यो नरकमा पुर्याउने फराकिलो बाटोमा हिँड्ने गर्छन्, र थोरै मात्र साँगुरो बाटो भएर हिँड्ने गर्दछन्। सो यीशुले बारम्बार चेतावनी पनि दिनुभएको छ कि पश्चाताप यदि गरिएन भने र पश्चाताप नगर्नेहरूले आफ्नो सारा जीवन नरकमा बिताउनेछ, उनीहरू सदालाई दोषी ठहरिनेछ। त्यसो भए यहाँनिर यो सबै मानिसको उद्धारकर्ता अथवा मुक्तिदाता भनेर यहाँ भन्नुको अर्थ के हो? यसको अर्थ यो हो, त्यहाँनिर सुन्नुहोस्, सामान्य अर्थमा इन जेनरल टर्म्स परमेश्वर सबै मानिसको उद्धारकर्ता हुन्छ, मुक्तिदाता हुनुहुन्छ सामान्य अर्थमा, र विशेष अर्थमा परमेश्वर विश्वास गर्नेहरूको मुक्तिदाता हुनुहुन्छ। युहन्ना 3 अध्यायको 16 पद हामी सबैलाई थाहा छ, किनभने परमेश्वर संसारले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वर संसारलाई प्रेम गर्नुभयो, यो सारा संसारलाई प्रेम गर्नुभयो र संसारको लागि परमेश्वरले आफ्नो पुत्र दिनुभयो। तर ध्यान दिनुहोस्, अब यो पद देख्छौँ भन्दैन कि अब सबैजना बचाइनेछ, कोही पनि नाश हुने छैन भन्दैन, होइन, उहाँमाथि विश्वास गर्ने मात्र बचाइनेछ, उहाँमाथि विश्वास गर्नेले मात्र अनन्त जीवन पाउनेछ। त्यसो भए परमेश्वरले संसारलाई कस्तो किसिमको प्रेम गर्नुभयो, यो कस्तो किसिमको प्रेम हो? यो साधारण प्रेम हो, यो सामान्य प्रेम हो, यो बचाउने प्रेम होइन, यो मुक्ति दिने प्रेम होइन। यो यसो भन्नु जस्तै हो, म यस चर्चको हलमा भएको सबै दिदीबहिनीहरूलाई प्रेम गर्छु, तर म विशेष मेरी पत्नीलाई प्रेम गर्छु। सो साधारण रूपमा म सबै दिदीबहिनीहरूलाई प्रेम गर्छु, म कसैलाई पनि घृणा गर्दिनँ, तर म विशेष नगिनालाई प्रेम गर्छु। सो त्यहाँ सामान्य अर्थमा प्रेम छ र त्यहाँ विशेष अर्थमा पनि प्रेम छ। त्यस जब हामी भन्छौँ कि परमेश्वर सबैका मुक्तिदाता हुनुहुन्छ, यसको अर्थ यही हो कि सामान्य अर्थमा उहाँ सबैको मुक्तिदाता हुनुहुन्छ, उहाँ कुनै पनि अपवाद बिना सबै मानिसका मुक्तिदाता हुनुहुन्छ सामान्य अर्थमा। यसको अर्थ उहाँले सबैलाई जोगाउनुहुन्छ, उहाँले सबैलाई खाना जुटाउनुहुन्छ, भोजन जुटाउनुहुन्छ, सबैको निम्ति उहाँले पानी, सूर्यको ताप, अक्सिजन, प्रकाश उहाँले जुटाउनुहुन्छ, उहाँले सबैलाई जीवन दिनुहुन्छ र सबैलाई उहाँले सबैको जीवनलाई उहाँले कायम राख्नुहुन्छ। र विशेष अर्थमा परमेश्वर विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ, जसले ख्रिस्टमा विश्वास गरेका छन् उनीहरूको मात्र उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँ तिनीहरूका व्यक्तिगत मुक्तिदाता हुनुहुन्छ, र उहाँले यी मानिसहरूलाई केवल संसारमा सर्भाइभ गर्न बाँच्न निम्ति चाहिने त्यो अत्यावश्यक कुराहरू मात्र होइन तर अनन्त जीवनसम्म पुर्याउने मुक्तिको लागि पनि उहाँले आवश्यक विश्वास र पश्चाताप उहाँले दिनुहुन्छ। परमेश्वरको प्रशंसा होस्, परमेश्वरले हामीलाई यो अर्थमा बचाउनु भएको छ र हामीलाई बचाउनु नै यही परमेश्वरमा हामी हाम्रो आशा अनि भरोसा राख्दछौँ र हामी ईश्वर भक्तिको निम्ति प्रयत्न गर्दछौँ। 2000 वर्ष पहिले परमेश्वरले आफ्नो पुत्र त्रिएकताको दोस्रो व्यक्ति येशू ख्रीष्टलाई संसारमा पठाउनु भयो, उहाँले सिद्ध जीवन जिउनुभयो जुन जीवन हामी जिउन चुकेका थियौँ, र उहाँले हाम्रो साटोमा त्यो मृत्यु उहाँले मर्नुभयो, हाम्रो सबै पाप र त्यो अधर्म उहाँले आफूमाथि बोक्नुभयो, परमेश्वरको क्रोधलाई उहाँले सन्तुष्ट पार्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा उहाँ फेरि जीवित भई उठ्नुभयो। उहाँको पुनरुत्थानद्वारा उहाँले हाम्रा सबै पापहरू क्षमा भएका र परमेश्वरले हाम्रो मुक्तिको लागि ख्रीष्टले गर्नुभएको बलिदानलाई स्वीकार गर्नुभएको छ भन्ने घोषणा गर्नुभयो, पुष्टि गर्नुभयो। अनि आफ्नो पुनरुत्थानपछि येशू धेरै कहाँ देखा पर्नुभयो, त्यसपछि उहाँ स्वर्गमा उक्लि जानुभयो र एक दिन उहाँ फेरि जीवितहरू र मरेकाहरूको न्याय गर्न फर्किआउनुहुन्छ। त्यसकारण हामी उहाँको आगमनको पर्खाइ गर्दै गर्दाखेरि हामी उत्सुकताका साथ, यो आशाका साथ हामी ईश्वर भक्तिमा आफूलाई तालिम दिन्छौँ, हामी दिनदिनै ख्रिस्टको हामी प्रतिरूपमा हामी बनिँदै जान्छौँ, हामी ख्रिस्टलाई जो क्रुसमा आज 2000 वर्ष सबैले उहाँ हाम्रो पापको खातिर क्रुसमा बलि हुनुभयो र जो फेरि फर्किआउनेछ उहाँलाई ध्यानमा राखेर रा, हामी ईश्वर भक्तिमा आफैलाई तालिम दिन्छौँ, प्रयास गर्छौँ र यो योग्य छ, इट्स वर्थ इट। र तपाईँ आज यहाँ आउनुहुन्छ तर तपाईँ ख्रिस्टका चेलाहरू मध्ये हुनुहुन्न भने, तपाईँ क्रिस्चियन हुनुहुन्न भने, हामी तपाईँले यो कुरा जानेको चाहन्छु कि यहाँ भेला भएका मानिसहरू पनि सिद्ध छैनन्, सिद्ध मानिसहरू होइनन्, हामी पनि तपाईँ जस्तै हर तरिकाले पापी मानिसहरू हौँ, यद्यपि हामी ईश्वर भक्तिको निम्ति प्रयत्न गरिरहेका छौँ, तर तपाईँको निम्ति यहाँ सुसमाचार छ, हामीसँग तपाईँको निम्ति पनि त्यहाँ एकजना उद्धारकर्ता हुनुहुन्छ, जसले हाम्रा पापहरूको लागि उहाँले क्रुसमा आफूलाई बलि गर्नुभयो र फेरि तेस्रो दिनमा जीवित उठ्नुभयो। कि तपाईँसँग त्यस्तो उद्धारकर्ता छ जुन हामीसँगसँग छ, कि तपाईँसँग तपाईँलाई तपाईँको पापबाट र आउँदै गरी परमेश्वरको धार्मिक क्रोधबाट बचाउने उद्धारकर्ता छ। मित्र, यसु ख्रिस्ट बाहेक अरू कुनै मुक्तिदाता छैन, यसु ख्रिस्ट बाहेक अरू कुनै उद्धारकर्ता छैन, इस्रायलमा परमेश्वर बाहेक अरू कोही उद्धारकर्ता छैन, अरू कोही छैन, परमेश्वर अरू कसैलाई चिन्नुहुन्न। त्यसकारण आग्रह गर्दछु म तपाईँहरूलाई, आफ्नो पापहरूबाट फर्कनुहोस् र यसु ख्रिस्टमा विश्वास गर्नुहोस्। हरेक वर्ष अस्वस्थ खानपान र शारीरिक व्यायामको कमी कारण विश्वभर धेरै मानिसहरूको मृत्यु हुने गर्छ। त्यसैले प्रियहरू, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, तर त्योभन्दा बढी आफ्नो प्राणको ख्याल राख्नुहोस्, आफ्नो प्राणको ख्याल राख्नुहोस्। मानिसहरू त मर्छ नि, मर्छ मानिसहरू, एक्सर्साइज गर्ने पनि मर्छ, एक्सर्साइज नगर्ने पनि मर्छ, उसिनेको मात्र खाने पनि मर्छ र भुटेको खाने पनि मर्छ। खाउन या नखाउन कुरा केवल समयको हो, पालो सबैको आउँछ, मृत्यु अपरिहार्य छ, तर ईश्वर भक्ति चाहिँ सधैँभरि रहन्छ। त्यसरी ईश्वर भक्तिको पछि लाग्नुहोस्। म्याद सकिने, एक्सपायरी डेट भएको म्याद सकिने चिजहरूको लागि परिश्रम नगर्नुहोस्, अनन्त जीवनको लागि परिश्रम गर्नुहोस्। ईश्वर भक्तिको खोजी गर्नुहोस्, परमेश्वरको वचनमा गइरहनुहोस्, प्रार्थनामा आफूलाई समर्पित गर्नुहोस् र यी सबै कुरा स्थानीय चर्चबाट अलग नभइ गर्नुहोस्। स्थानीय चर्चबाट अलग नभइ गर्नुहोस्। ईश्वर भक्ति एउटा सामुदायिक परियोजना हो, स्थानीय चर्च बिना ईश्वर भक्ति सम्भव छैन। ईश्वर भक्तिमा वृद्धि हुने स्थानीय चर्चको खाँचो पर्छ। यो केवल स्थानीय चर्चको सन्दर्भमा पनि मात्र हुने गर्दछ। हामी ख्रिस्टमा एक्लै वृद्धि हुन सक्दैनौँ। परमेश्वरले ख्रिस्टियन जीवनलाई सँगै मिलेर जिउनको लागि उहाँले डिजाइन गर्नुभएको छ, बनाउनु भएको छ। जसरी कुनै हाँगा रुखबाट अलग भएर जीवित रहन सक्दैन, त्यसरी कुनै पनि ख्रिस्टियन ख्रिस्टको शरीर चर्च हो त्यसबाट अलग रहेर ख्रिस्टको स्वभावमा वृद्धि हुन सक्दैन। चर्च ख्रिस्टको शरीर हो र ख्रिस्ट चर्चको शिर हुनुहुन्छ र तपाईँलाई ईश्वर भक्तिको निम्ति चाहिने सबै कुरा त्यो शरीरभित्र मात्र उपलब्ध छ, त्यो शरीरभित्र मात्र पाइन्छ। त्यसैले यदि तपाईँ काठमाडौँमा कुनै पनि चर्चको हिस्सा हुनुहुन्न भने, सदस्य हुनुहुन्न भने, एउटा सुसमाचारी चर्चको हिस्सा हुने योजना बनाउनुहोस् जहाँ तपाईँ ईश्वर भक्तिमा वृद्धि हुन सक्नुहुन्छ। र मेरो सुझाव भनेको, तपाईँ जुन चर्चमा नियमित रूपमा जानुहुन्छ त्यही चर्चमा तपाईँ सामेल हुनुहोस्, त्यही चर्चमा तपाईँ सदस्य बन्नुहोस्। तपाईँ वर्षसम्म काठमाडौँमा बसेर उदयपुरको अथवा कैलालीको चर्चको सदस्य बन्न सक्नुहुन्न। एक अर्थपूर्ण सदस्यताको लागि उपस्थिति चाहिन्छ, प्रतिबद्धता चाहिन्छ, सहभागिता चाहिन्छ। यसुले दिनुभएको आज्ञा पुरा गर्नलाई तपाईँलाई चर्च चाहिन्छ। यदि तपाईँ यसको अर्थ यस चर्चमा नियमित रूपमा आउनुहुन्छ भने तपाईँलाई यस चर्चमा म वृद्धि हुन्छु, ईश्वर भक्तिमा वृद्धि हुन्छु, यस चर्चका ईश्वर भक्त पुरुषहरूलाई देखेर म पनि त्यस्तै बन्न सक्छु, यस चर्चका ईश्वर भक्त स्त्रीहरू जस्तै पनि बन्न सक्छु, यस चर्चका ईश्वर भक्त श्रीमानहरू, ईश्वर भक्त बुबाहरू, अभिभावकहरू देखेर तपाईँ यहाँ सुरक्षित छु, म पनि उहाँहरू जस्तै ख्रिस्टलाई पछ्याउन चाहन्छु भने तपाईँलाई लाग्छ भने म तपाईँहरूलाई अर्को हप्तादेखि सुरु हुन गइरहेको सदस्यता कक्षामा बस्ने योजना बनाउन, त्यो कक्षाहरू लिन म प्रोत्साहन दिन्छु। होइन भने यदि यो चर्चमा वृद्धि हुन्छ जस्तो लाग्दैन भने, जुन चर्चमा वृद्धि हुन्छ जस्तो लाग्छ त्यो चर्चमा तपाईँ जानुहोस्, म तपाईँलाई उत्साह गर्छु र त्यो चर्चको सदस्य बन्नुहोस् अनि ख्रिस्टलाई पछ्याउनुहोस्। तर ख्रिस्टको चर्च बिना क्रिस्चियन भएर एक्लै नबस्नुहोस्, चर्चमा के उपस्थित हुने मात्र नगर्नुहोस् तर त्यो चर्चमा जोडिनुहोस्। बगाल बिनाको भेडा जस्तो प्रियहरू नबन्नुहोस्। प्रियहरू, सुसमाचार स्थानीय चर्चमा देखिने भन्छ र ईश्वर भक्तिको जीवन स्थानीय चर्चमा जिइन्छ र प्रदर्शन गरिन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।